उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्ने गर्दछौ। कार्यक्रम श्रुति सम्वेक हरेक मंगलबार र शुक्रबार राति 9:15 बजेपछि प्रसारण हुन्छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी डाक्टर बानिरा गिरीको उपन्यास निर्बन्ध लिएर आएका छौं। विगत 2 सातादेखि हामी यो उपन्यासको वाचन सुनाइरहेका छौं। यो उपन्यास 2042 सालमा पहिलो पटक प्रकाशित भएको हो भने दोस्रो संस्करण 2062 सालमा प्रकाशित भएको हो। निर्बन्धको तेस्रो श्रृंखला अब वाचन शुरू हुन्छ। तर जीवनको किनारा त्यति सहज पनि त छैन। जीवनको जुन किनारामा छु म, त्यो किनारा के साँच्चै सरल र सापाट छ? अह, त्यो जहाँ तहाँ धसिएको छ र ती धसिएका खण्डहरूबाट ढुङ्गा माटाहरू पन्छाउँदै म हिँड्छु। धसिएको एक खण्डको रूपमा मैले मेरो प्रेमीलाई पाएँ। बुबासित प्रतिकार लिने जुन क्रममा मैले उसलाई अङ्गीकार गरेँ, प्रतिकारको स्वरूप चाहिँ त्यस अर्थमा कोरिएन। लतको रङले लतपतियो त्यो स्वरूप, अनि त जीवनका किनाराहरू अझ खण्ड खण्ड हुँदै गए। कठै करुवाबाट घाँटीमा पानी खुनाएर कलक कलक आवाज गर्दै तीर्खा मेटाए चाहिँ आफ्ना समस्त आँसुपतिका आँखामा पोखाउन पाए। ठुलियामाको पहिलेको यो दुःखसँग दाँजिन पाएपछि निसन्तान हुनुको दुःख कति नगण्य भएर गएको छ। दुःखलाई दुःखसँग नै दाँजेपछि मात्र दुःखलाई तौलन सकिन्छ, अथवा दुःखलाई तौलिने रक्त राजु ढलकाँटा संसारमा छैन क्यार। बिस्तारै बिस्तारै ठुलियामालाई लाग्न थाल्छ अब तिनको कोख भरिएको छ। पतिका सारा असङ्गतिलाई गर्भमा धारण गरेकी छन्। पति एक निरीह बच्चो बनेका छन्। ठुलियामा उनलाई बच्चोलाई झैँ सुताउँछिन्, उठाउँछिन्, मुख हात धोइधाई गरिदिन्छन्, दिशा पिसाब गराइदिन्छन्। तिनी जे जे गराउँछिन् ज्ञानी बच्चो झैँ ठुलो बुबा खुरुखुरु गर्दै जान्छन्। तिनी कहिले कथा कहानी सुनाउँछिन्, कहिले पतिलाई निद्रा नपरेको बेला दाहिने हातका औँलाहरू पतिका हातमा केसका जरा जरामा स्पर्श गर्ने पुग्छन्। मानौ अन्धो ब्रेलमा औँला राखेर अक्षर चिन्हमा व्यस्त छ। यसर्थमा आमा हुनुको सुख भोग्दै गइरहेकी छिन् तिनी। छातीमा दुध नरसाएर के भयो त? आँखा त 24 घण्टा रसाएका छन् र ती रसाएका आँखाबाट पतिका सुक्खा र तप्त आँखालाई रसमय तुल्याउन अहोरात्र प्रयत्नशील बनेकी छन्। मेरी आमा जो यस प्रकारको पति सेवामा निरन्तर होमिएकी छन्, तिनको निम्ति ठुलियामाको यो बलिदान निकै नै मूल्यवान छ। तिनको नैतिकतालाई टेवा दिन आमा कल्याणको नारी अङ्क पल्टाई सती साण्डिलीको उदाहरण पढेर सुनाउँछिन्, जसमा सती आफ्नो महारोगी पतिलाई काखमा राखी डुङ्गामा चढेर महासागरको अनन्त यात्रामा हिँडेकी छन्। यो उदाहरणले ठुलियामाको मलान अनुहारमा ज्योति छर्दछ। म पालै पालो आफ्नै आमा र ठुलियामाको अनुहार हेर्छु। भर्खरै कोर्समा पढेको देवकोटाका विश्वव्यथा कविताका निम्नलिखित पङ्क्तिहरूको सम्झना हुन्छ मलाई। एक घाउका भाइ दुवैले नजर भरिकन खोज्यौं दिलास, एक घाउका भाइ दुवैले नजर भरिकन खोज्यौं दिलास, औषधि पाए मुख दाहामा अन्तर भन्दथ्यो गर विश्वास। विश्वास निशा होस्, विश्वास दिवा होस्, अविनाशीको यही आकाश भ्रान्ति भए पनि सम्झौं दुवैले, आखिर औषधि सत विश्वास। म भित्र एउटा जागरण हुन्छ, यी आधुनिक साण्डिलीहरूको दिग्भ्रमित महासागरीय यात्रालाई चिर्दै मलाई न्वारणदेखिको बल निकाली चिच्याउन मन लाग्छ। यी मानवी हो फोस्रो विश्वासले पाल पारेको थोत्रो ढुङ्गामा महासागर चिचोल्ने दिग्भ्रमित यात्रा बन्द गर, आफ्नो आत्मविश्वासले आफैलाई अभिसिञ्चित गरेर जीवनको ढुङ्गालाई किनारामा पुर्याऊ। पछि एकाएक मेरो प्रेमी बुबाको बैठकमा आउन छोड्यो। मलाई मान्छेको लत लागिसकेको थियो। अब दोस्रो प्रेमीको रूपमा कलेजको एक अल्लारे ठिटोला पाएँ। रोज कलेज आउँदा जाँदा उसको मेरो भेट हुन्थ्यो। एक प्रकार रमाइरोसित बितिरहेका थिए हाम्रा ती दिनहरू। हामी कहिले शङ्खमूलतिर घुम्न जान्थ्यौँ, कहिले स्वयम्भूको पल्लापट्टि। ऊ मेरो निम्ति केटाकेटीमा भाँडाकुटी खेल्ने साथी जस्तो मात्र थियो। उस सिमलको हातले मलाई सुमसुमाउँथ्यो, हिउँको ओठले चुम्बन गर्थ्यो। फलामे कठोरता र आगोको लक्का भनेको के हो उसलाई थाहा थिएन। मलाई थाहा हुँदाहुँदै पनि म प्रेमिका बन्न सकेँ, शिक्षिका बन्न सकिनँ। लाग्छ कुनै पनि स्वास्नी मानिस यस अर्थमा शिक्षिका बन्न सक्दिन। ऊ मिठो मिठो सपना बुन्थ्यो मसँग, मानव सपना बुन्ने एक साथी चाहिएको छ उसलाई। डाक्टर हुने, अमेरिका गएर लाखौँ डलर कमाउने सपना देख्थ्यो। उसको कल्पनामा एउटा आलिसान बंगला हुन्थ्यो, रङ्गी बिरङ्गी फूल फुलेका बगैँचा हुन्थ्यो, कार हुन्थ्यो र एक दुलैको रूपमा मलाई त्यस कल्पनाको फ्रेममा जडान गर्थ्यो र आफै मक्क पनि पर्थ्यो। सानैदेखि उसका कल्पनातीत वस्तुसँग हातीमालो गर्दै, बामे सर्दै, ताते सर्दै हुर्के बढेकी म उसको त्यो अनुपम कल्पनाको मूल्यबाट सर्वथा वञ्चित रहन्थे। मलाई हाँसो उठ्थ्यो, ऊ किन यी सबको निम्ति स्वप्नान्त छ? रुपियाँ के को निम्ति, बङ्गला के को निम्ति, बगैँचा के को निम्ति, कार के को निम्ति? तर किन किन उसलाई कल्पनाको स्वप्निल संसारबाट बिउजानु भन्ने मन लागेर मलाई बरु एक दुईपल्ट चञ्चलता बस भन्यो उसलाई, जाउँ हामी भागौँ। तर्सिएर जिब्रो टोप्यो उसले र आफ्नो सामाजिक ज्ञानको बोध गरायो। धत, त्यसो गर्नुहुन्न, तिम्रो मेरा बा आमाको नाक काटिन्छन्। नाक काटिनुको सही अर्थ मेरो दिमागमा उनको डल्ला फुकाउँदा किरिङमिरिङ किरिङमिरिङ भएर धागो थुप्रिए चाहिँ थुप्रिएको थियो। नाक काटिएको केला भन्ने, बुबाको बैठकमा रात दिन घटित हुने मुखुण्डे नाचमा बुबाको नाक काटिएको छैन। सारा जीवन पत्नीलाई खुस्सा लात बर्साउने ठुलो बुबाको नाक काटिएको छैन। बुबाको बैठकमा रात दिन खैरातको स्कच उडाएर बुबाको मिथ्या प्रशंसामा स्तुतिगान गर्ने भुस्तिगिरी रोग्ने मानिसहरूका नाक काटिएका छैनन्। चाकडी चुक्लीको भरमा आकाश पाताल जोड्दै, पावरवालाको सङ्घार सङ्घार ढोक्दै ढुक्दै, धन र ओदाको भण्डारमा हात हाल्ने एक जमात टपर रुयाँका नाक काटिएका छैनन्। मलाई दिनहुँ आमाले पाठ गर्ने रामायणको सम्झना हुन्छ। प्रेम याचेका सुपर्णरेखाको नाक अनाकमा काटिएको सम्झन्छु। धिक्कार लाग्छ, प्रश्न गर्न मन लाग्छ, के नाक काटिनु सुपर्णरेखाको भागमा मात्र पर्छ? पराक्रमी रावणका भाइ विभीषणले खुरुक्क परचक्रीलाई अगाडि आफ्नो राष्ट्रसँग अपघात गरे पनि के विभीषणको नाक सुरक्षित नै रहने, नकाटिने? म सोच्दै थिएँ, आफैसित प्रश्न गर्दै थिएँ। मिठो कल्पनामा डुब्दै मेरो अल्लारे प्रेमीले मलाई हल्का अङ्कमाल गर्दै भनिरहेको पाउँछु, म ठूलो डाक्टर बनेपछि झैँ झैँ बाजा बजाउँदै तिमीलाई बिहे गर्न आउँछु। कहिले हो कहिले बिहे गर्न आउने यो प्रेमीसित बिस्तारै बिस्तारै मेरो मन भरिँदै गयो। सानो छँदा खरायो दन्ते सुसारीले भन्ने गरेको तिलस्मी कथाको मान्छेबाट भेडो बनेको राजकुमार चाहिँ लाग्न थाल्यो मलाई मेरो यो दोस्रो प्रेमी। लाग्यो यो भेडो अब मान्छे बन्न सक्दैन, म भेडोबाट टाढा टाढा हुँदै गएँ। टाढा हुनु र नजिक हुनु अब मेरो निम्ति अङ्कगणितको सिकारुको निम्ति एक र एकको जोड दुई र दुईबाट एक हटाउँदा एक भने जस्तो सहज र सरल थियो। यस सहजता र सरलतामा म कति चोखिएकी छु वा झुटिएकी छु त्यसको लेखाजोखा कहिल्यै सरोकार राखिनँ। यति भने सरोकार छ मलाई, मैले चाहे बमोजिम मानसिक रूपमा आमाकी प्यारी छोरी भएर पनि शारीरिक तौरले बुबाकी छोरी भनेर बिताइरहेका दिनका कुयत्राहरूले बुवालाई नै हान्दै उनको मखुण्डी नृत्यलाई बारम्बार डिस्टर्ब गरिरहेकी छु। निर्धक्कता र निर्भीकतापूर्वक मोज मजासँग जीवनयापन गरिरहेका बुबा अब मसँग झसँग झसँग हुन थाल्नुभयो। मेरा बेनामी कलहहरूसँग कति वाक्क हुनुभयो भने अब टेलिफोन सेट करिडोरबाट बुबाको सुत्ने कोठामा पुग्यो। झन्डै मध्याहतिर उठ्ने बुबा बिहान 6 बजे नै उठी बगैँचातिर घुम्न थाल्नुभयो। बुद्धि आएदेखि मैले आफ्नो दाईलाई सधैँ परदेशमा नै भएको थाहा पाएँ। यसर्थ दाई भए तापनि दाईबाट पाउनुपर्ने स्नेह माया र हैकमबाट टाढा रहनु पर्यो। अहिले सम्झन्छु दाई र म सँगसँगै हुर्कन पाएको भए मेरो अभियानको स्वरूप बेग्लै हुने थियो होला। दुईजनाको संयुक्त प्रयासले हुनसक्छ निर्बाध बगेको पानीलाई घेरी ड्यामको स्वरूप दिन सकिन्थ्यो र विद्युतीकरण गरी घरभित्र प्रकाश फैलाउन सकिन्थ्यो। तर त्यसो भएन, किन होला? बुबाले दाईलाई एकदम पृथक राख्नुभएको। कुनै दिन फुर्सदमा बुबासित यो प्रश्न गर्नेछु। जे होस्, घरमा भएका हामी तीन प्राणी पनि कहिले सँगै बसेर भोजन गरेको मलाई थाहा छैन। सधैँ कलेज जानु अघि जिजुबुवाको पालादेखिको बडैमाको नक्कासीदार डाइनिङ टेबलमा सजाइएका परिकार एक्लै बसेर खान्थेँ। कहिलेकाहीँ म 2 बजीतिर कक्षा सिधै फर्काँदा बुबालाई एक्लै बसी खानुभएको देख्थेँ। त्यो विशाल दरबारकी खास मालिकनी अर्थात् मेरी आमाको निम्ति चाहिँ त्यो टेबल प्रयोग भएको कहिले देखिनँ। त्यो टेबल पनि बुबा जत्तिकै वञ्चित थियो तिनको निम्ति, किनकिन बुबाले एक्लै त्यहाँ भोजन गरेको देख्दा जङ्गलको कुनामा बसी बाघले भेडोको शिकार गरी लुछ्या जस्तो लाग्थ्यो। कल्पनामा उहाँको ओठ वरिपरि रगत पोतिएको समेत देख्थेँ। त्यो टेबल कुर्सीमा बसेर खाँदा मलाई चाहिँ कस्तो देखिन्थ्यो आमालाई सोध्नुपर्ने, कहिले सोधिनँ। यस्ता प्रश्नहरू तिनको निम्ति प्रश्न नभएर प्रहेलिका हुने थिए सायद। कति बच्चाहरू जन्मदा उल्टो जन्मन्छन्, कुनै कुनै रोगीलाई डाक्टरले मरेको घोषणा गरेपछि पनि बिउँछन्, कुनै कुनै लिपि उल्टाबाट पढिनुपर्छ, कुनै कुनै समस्यालाई सोझो किसिमले हल गर्न असम्भव हुन्छ, कहिलेकाहीँ वाक्क मानेर बाङ्गो किसिमले हल गर्न खोज्दा फ्याट्टा हल हुन्छ। के भन्ने यसलाई, संयोग? बुबासँगको प्रतिकारको प्रथम प्रतिफल पाएँ। आश्चर्यजनक प्रतिफल थियो यो, मेरो निम्ति अविश्वसनीय भए पनि आमाको निम्ति संसारको 7 आश्चर्यमा 8 आश्चर्य थपिए जस्तो। यो सुखद बिहानमा कलेज जानु अघि म खान बस्दा बुबा पनि मेरो छेउमा बस्नुभयो। बुबाको भोजन 10 बजे, आहा, हेर्न लायकको दीप्ति थियो आमाको अनुहारमा, शरीरमा कति स्फूर्ति थियो। दिनभरिको टन्टलापुर घाममा ओइलाएका फूलहरूमा साँझ पख जुवारीले पानी हाल्दा कति ताजा, आनन्दित र सुकुमार देखिन्छन् ती थुल फूलका थुङ्गाहरू। त्यस्तै ताजापन, आनन्द र सुकुमारपन आमाको अनुहारमा व्याप्त भयो। सधैँ जोत्रो कपडा लाएर गल्छेडो गल्छेडो हिँडिरहने मनगिन्तीलाई एकाएक झरिझुट्ट गहना कपडा लाएर चोकमा उभिएकी देखिए कस्तो हुन्छ? ठिक त्यस्तै भयो मलाई। बुबालाई कस्तो लाग्यो थाहा छैन, तर उहाँले पनि आमाको अनुहारलाई राम्ररी हेर्नुभयो। उहाँका आँखा आमाको शिरदेखि गोडासम्म पुगे, एउटा गजबको नौलो कुरा देखियो। यसरी बुबाको वेदनशील हेराइमा आमाको सधैँ लत्रने टाउको आज लत्रेन। हाम्रो घरको बैठकमा हरेक रात भोज हुन्छ, त्यो भोजसँग यो बिहानीको भोजनलाई खोइ कसरी तुलना गर्ने? हाम्रो निम्ति आजको भोजन एउटा अद्वितीय भोजन थियो। पस्किएका भुजा तरकारीले नयाँ स्वाद जन्माएका थिए, राखेका अचारहरूले खाउँ खाउँ लाग्ने रङ प्राप्त गरेका थिए, भुङ्रोमा सेकेका सेकुवाहरूले मिठो बास फैलाएका थिए, कम्तीमा बेसकरी घोटिएर बनिएको दुधले अनौठो गुलियो जम्मा गरेको थियो। हो, बढाइ चढाइ कुरा गरे होइन, भोजन यति मिठो हुन्छ आज थाहा पाएँ। अब हामी दिनहुँ यस्तै मिठो भोजन खाने भयौँ। एक दिन बुबाले आमालाई भन्नुभयो, महारानी, चरा निकै स्वादिलो छ नि, कसले पकाएको? मैले, उत्तर साधारण थियो, तर त्यो उत्तर भन्ने आमाको शैली, अनुहारको उज्यालोपन साधारण थिएन। भारी तारी बोकेर कोसौँ उकालो हिँडेको भरियालाई चौतारीमा थकाइ मार्दा जस्तो आनन्द आउँदो हो, आजीवन पीर र व्यथाका भारी बोकेर जीवनको उकालीमा अनवरत हिँडिरहने मेरी आमालाई आज त्यस्तै आनन्द प्राप्त भयो होला। बुबा मसँग धेरैभन्दा धेरै कुरा गर्न थाल्नुभयो, बढीभन्दा बढी माया गर्न थाल्नुभयो। बुबाका बैठकका सदस्यहरू पनि बिस्तारै बिस्तारै घट्दै गइरहेका थिए। झन्डै महिना दिनपछि बुबाबाट आश्चर्यजनक निर्णय भयो। आमापट्टि हेरेर भन्नुभयो, सँगै बसेर खाउँ, किन उभिरहने, आफै लिन्छौँ, बसे भइहाल्छ नि। पूजा कोठामा रामायण पाठ गर्दा सबरीको जुठो भएर श्री रामचन्द्रजीले खाने प्रसङ्गमा सधैँ आमालाई बरबरी रोएकी देखेकी छु। आमाको केही भक्कानीर आयो, त्यहाँ बस्न सकिनन्, हुरिएर भान्साकोठातिर लागिन्। आज आमाका रामचन्द्रले बयर खाएका थिए सायद। यो अनिर्वचनीय आनन्दको आँधीबेरीलाई आमाले कसरी आत्मसात गरिन् भन्न सक्दिनँ। सम्भवतः आमाको जिन्दगीले भोगेका सुख दुःख लाभ हानि सारा लेखाजोखा गरे, त्यो नेट प्रफिट हो। दिउँसो कलेजबाट फर्काँदा आमालाई जुवाको सुङको फुल टिप्दै गरेको पाएँ। जुवाको सुङको बोट र आमाको कति राम्रो कम्बिनेसन थियो। रातो साडीले आमाको छरितो शरीरलाई बिछट्टै खुलाएको थियो। जुवाको सुङको बोटलाई राता फुलहरूले खुबै सजाएका थिए। आफ्ना सुख दुःखमा आमा निमग्न देव देवतामा समर्पित थिइन्। जुवाको सुमका थुङ्गाहरू रक्तिम आभा लिएर यसरी फक्रक फक्रिएका थिए, मानव भनिरहेका हुन्, ए टिप्ने औला हो, सुन, तिम्रा ती पवित्र कोमल औलाबाट छोइएर चोखियौ हामी। आमा स्वयंले यसरी बगैँचामा आई फुल टिपेको पहिलोपल्ट थियो। अन्यथा पूजा कोठारोपी दूपको एकान्तवासिनी आमालाई चाहिने सारा पूजा सामग्री चोखी बाहुनीबाट त्यहाँ पुर्याइन्थे। मलाई देख्ने बित्तिकै तिनले फूलको डक्की तुलसा मठमा राखिन् र एकाएक अङ्कमाल गर्न आइन् मलाई। त्यति मात्र होइन, आमाले मेरो निधारमा मही पनि खाइन्। लाल वर्णकी मेरी आमा आज कति उज्याली देखिन्थिन्। यो सपना होइन, विपना हो। आमा र म हातीमालो गर्दै करिडोर भर्याङ हुँदै माथि पुग्यौँ। साँझमा बुवाको बैठक जमे पनि त्यहाँबाट नारकीय कोलाहलहरू आउन छोडे, पैसाचिक अट्टाहासहरू कुन्जान छोडे। बडो मध्यम गतिमा चल्न थाल्यो त्यो बैठक, मानौ बैठकको नूर नै घेरिएको छ। तर यो नूर गिर्ने समय निकै ढिलो गरी आयो, यसले मेरो लतलाई छेकबार लाउन सकेन। केटाकेटीमा हामी एउटा रमाइलो खेल खेल्ने गर्थ्यौँ। पहिलो पात्र दोस्रो पात्रलाई आफ्नो काखमा घोप्टे मुन्टो पारी ढाडमा मुड्खीले ढुकमुक हान्दै भन्दै गर्थ्यौँ। पहिलो पात्र ढुकमुक ढुकमुक के को हात, दोस्रो पात्र राजाको। पहिलो पात्रले भन्थ्यो, ढुङ्गाले किच्दा भएन, साङ्लोले बाँध्दा भएन, राजाको भोटे कुकुर उम्क्यो। यो उम्क्यो शब्दलाई पहिलो पात्रले यति तन्काएर भन्थ्यो कि यसै सट्कामा दोस्रो पात्र बाँड जस्तो भएर दौडन्थ्यो। र उसलाई भेट्न अरू पात्रहरू पछि पछि दौडन्थे। जिन्दगीको खेलमा दोस्रो पात्र बनिसकेकी थिएँ म। दौडन मात लागिसकेको थियो मलाई। अब न त बुबाले सुरु गर्नुभएको ध्यान र मायाको ढुङ्गाले किचिन सक्थे, न त आमाको अजस्र अजस्र मायाको साङ्लोले नै बाँधिन सक्थे। म उम्किसकेकी थिएँ, भागिसकेकी थिएँ, टाढा पुगिसकेकी थिएँ, फुक्का बनिसकेकी थिएँ, बन्धनहीन भइसकेकी थिएँ। मेरी आमा खेलको पहिलो पात्रको काख रित्तो भइसकेको थियो। अब म फेरि फर्केर घोप्टिन सक्दिनँ थिएँ। बुबा खेलका अन्य पात्र सरह मलाई भेट्न दौडन लाग्नुभएको थियो, तर बेपत्ता थिएँ म। पाताल भइसकेकी थिएँ। स्वयं पाताल बनेपछि माथि उक्लन सकिन्छ र सीमा पार गरेपछि फर्केर आउन सकिन्छ र शरीरमा यौवनको पम्पलेट टसार हिँडे कि मलाई पढ्ने पाठकको के कमी। मेरा हरेक अङ्कका अक्षरहरूमा औला राखी राखी पढ्ने उत्सुक पाठकको कमी थिएन। आफूद्वारा टसाइएको पम्पलेट जिज्ञासुले पढोस् भनी को चाहन्न। एक एक गरी पढिदिएको खुसी हुँदैन। म खुसी छु। यो खुसी रुन्ची खुसी होइन, अनुतापरहित खुसी हो। हुनसक्छ आत्मघातको एक चोइटा मात्र होस् यो, तर मेरो आफ्नो पुँजी हो, मैले आर्जन गरेको पुँजी। यो न म बुबासँग बाँड्न चाहन्छु न आमासँग। यो पुँजीको मस्तुल गाडेर म समुद्रको वारिपारी गरिरहेछु। बुबा आमा वारिपट्टिबाट हात हल्लाइ हल्लाइ बोलाइरहेछन्। नआउने इसारा गर्दै झन् टाढा टाढा झन् टाढा दौडिरहेछु म। आज सोच्दैछु त्यसवक्त बुबा किन मलाई पछै पछै बोलाइरहनु भएको थियो। के मबाट सम्पादित प्रतिकार सम्पन्न नकारात्मक अभियानको छनक बुबाले पाइसक्नु भएको थियो त? उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकमा तपाईँ अहिले डाक्टर बानिरा गिरीको उपन्यास निर्बन्धको वाचन सुनिरहनु भएको छ। निर्बन्धको वाचनको बाँकी अंश लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक हामी उज्यालो 90 नेटवर्क मार्फत काठमाडौँ उपत्यका र आसपासका क्षेत्र र साथै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट देशैभरि अहिले सुनिरहेको कार्यक्रम हो। कार्यक्रममा हामी डाक्टर बानिरा गिरीको उपन्यास निर्बन्धको वाचन सुनिरहेका छौं। निर्बन्धको बाँकी वाचन अब हुन्छ। किनभने घरमा अब गाईकै मेरो बिहेको कुरो चल्न थालिसकेको थियो। यस प्रसङ्गमा आमा बुबासँगै बसेर कुराकानी गरेको ज्यादै रमाइलो लाग्न थाल्यो। केटाकेटीदेखि नै यस्तो देख्न पाएँ कि भाइ पुनः म उमेरका छेकबारहरूलाई हटाउँदै अतीतका दिनहरूमा पुगेँ। कति शुष्क थिए ती दिनहरू। आमाका दिनहरू त झन् सुसाएका सल्लाहहरू झैँ बित्थे। सुसाएका सल्लाह भनेको के हो नसुनेकाहरूलाई थाहा हुन्न, तर मलाई थाहा छ। आफ्नो रोपदोप बढेपछि आमाका अथाह धन सम्पत्तिले पुरिएपछि बुबा हामीलाई लिएर आफ्नो घर बुडरतिर जाने तर्खरमा लाग्नुभयो। तीन चारजना नोकर चाकर पनि थिए हामीसित। त्यो यात्राको चित्रमय सम्झना आज पनि मेरो मानसपटलमा सफासँग कोरिएको छ। लखनऊको रमझम अझ भुलेकी छैन। मिठाई फलफूल लिएर दाईको स्कुलमा हामी भेट्न गएको याद टटकारै छ। तर किनकिन मलाई आफ्नो दाई पनि अरू नै कोही हो कि जस्तो लाग्यो। अझ ननाटी भन्ने हो भने बुबा आमाले मेरो दाई भनेर कुनै पराई केटोलाई देखाइदिए जस्तो मात्रै लाग्यो। चाँदनी चौकको सेन्ट्रल होटलमा हामीले आफ्नो अड्डा जमायौँ। दुईटा कोठा लियो होटलमा, कोठा नम्बर 11 र 12। 11 नम्बर कोठामा आमा म र खरायोदन्ते सुसारे, 12 नम्बर कोठामा बुबा एउटा नोकर र बान्सेवा हुन्। आमालाई यहाँ पनि देवदेवीका मन्दिर छन् कि भनेर आशा लागेछ। बिस्तारै दबिएको स्वरमा बुबासँग सोधिन्। जवाफ बन्दुकको गोली निस्क्यो। मन्दिर सन्दिर छैन नि, यहाँ मस्जिद छ। आमाले आफ्नो प्रश्नमा आफैलाई कति दोषी छानिन् भने लखनऊ बसुन्जेल लत्या लत्रे भएन र एक शब्द पनि फेरि बोलिनन्। दाईलाई स्कुलमा भेट्दा पनि उनका केस सुमसुमाउँदै केवल रोइन् मात्र। त्यही पनि बुबाले देख्नु होला भने छली छली डराई डराई। टाँगामा चाँदनी चौकबाट हजरतगञ्ज पुग्नु कति रमाइलो थियो। अहो, चाँदनी चौकको भिडभाड र हजरतगञ्जको चहल पहल, चाँदनी चौकमा फेरिवालका पसल हेर्दा मेरो आँखा झिमिक्क हुन्थे। बेतका थरी थरीका बास्केटहरू, प्लास्टिकका रङ्गी बिरङ्गी भाँडा, विविध रूपरङका खेलौना र पुतलीहरू, धागाका काम भएका राम्रा राम्रा कुर्ता, धोती र साडीहरू, माटा पोलेर बनाइएका फुलदान, हात्ती घोडा र अझ के हो के। चाँदनी चौकको ठूलो दुई तले पसलमा खाएको कुल्फी फलुदाको स्वाद अझ पनि जिब्रोमा छ। विशेष किसिमले बनाइएको आइसक्रिम जस्तो रहेछ कुल्फी, र त्योसँग उमालेर चिसो पारेको सेवई फलुदा मिसाएपछि कुल्फी फलुदा बनिने रहेछ। अनौठो मिठो स्वाद भनेर खायौँ हामीले। लखनऊको राबडी पनि खुब खाएका थियौँ। हजरतगञ्जको ठूलो चौडा सडक, भव्य घण्टाघर, मेफेयर सिनेमा हल र त्यहाँ ओहोरदोहोर गर्ने विशिष्ट लखनऊवासीहरूले आफ्नो सम्पन्नताको प्रदर्शन गरे चाहिँ लाग्थ्यो। सुकिला र राम्रा पोसाकहरूमा सुसज्जित त्यो भिडको नजाकत दर्शनीय थियो। बुबाले एउटा भिडले भरिएको पान पसलबाट पत्ताको रङ पहेँलो भएको एक बिटो पान निकै पैसा तिरेर ल्याउनु भयो र सबैलाई एक एकवटा दिँदै भन्नुभयो, यो लखनऊको प्रसिद्ध मगही पान हो, मुखमा राख्ने बित्तिकै बिलाउँछ। सबैले विशेष होसियारीका साथ पान मुखमा राखे। मुखमा निकै बेर राखेपछि मेरो मुखबाट निस्क्यो, खोइ बिलाएन त। सबै गलल्ला हाँसे। बुबाले प्यारो गरी गालामा प्याट्टा हानी भन्नुभयो, त्यसै बिलाउँछ त, चपाउनु पर्छ अनि पो बिलाउँछ। मेरो निम्ति लखनऊमा देखेको सबभन्दा ठूलो कौतुक काला र चक्लेटी कपडाले माथिदेखि तलसम्म ढाकेका शरीर थिए। ती शरीरहरू मानव शरीर झेँडिरहेका थिए, डुलिरहेका थिए। तिनीहरूबारे केही थाहा थिएन, ती को हुन्, किन त्यसरी काला र चक्लेटी कपडाले ढाकेका आफूलाई। खरायदन्ते सुसारीले भन्ने गरे कथाका प्रेत पात्र त होइनन्। असह्य भएर मैले बुबालाई कोट्याइ कोट्याइ सोधेँ, बुबा ती को हुन्, के हुन् तिनीहरू? मुस्लिम ससी मानिसहरू तिनीहरू, आफूलाई परपुरुषले नदेखुन् भने बुर्खाले ढाकेका हुन्। बुबाले उत्तर दिनुभयो, मेरो बाल दिमागमा यो कुरा पटक्कै घुसेन। किन देखिन नहुने, देखि के हुन्छ? मलाई अत्यन्त जिज्ञासा भयो। बुर्खा उगारेर यिनीहरूलाई हेर्न पाएँ। इमामबाडाको विशालता देखेर कति दङ्ग परेकी थिएँ म। अहो, कति भव्य थियो त्यो हल, जहाँ नाचगान हुन्थ्यो अरे र माथिबाट बेगमहरूले हेर्ने ठाउँ। गाइड भन्थ्यो, बेगम पनि कति हो कति रे, किन हो धेरै बेगम हुन्थे भन्दा मलाई झट्ट आफ्नै आमाको दयनीय अनुहार याद आयो। पुलुकको आमातिर हेरेँ, उही म्लान र ओजविहीन अनुहार। मनमा एउटा सानो प्रश्न उठ्यो, मुख्य बेगमको अनुहार पनि मेरी आमाकै अनुहार जस्तो त थिएन? जति दिन लखनऊ बसियो रात रातभर बुबा गायब हुनुभयो। एउटा नोकर 11 नम्बर लेखेको ढोका बाहिर सुत्थ्यो। आमालाई भर रात निद्रा पर्दैन थियो। छटपट 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 गर्थिन्, सल्लाह जस्तै सुसाउँथिन्। हो, सल्लाह जस्तै सुझाउँथिन् भन्ने सल्लाह सुसाउनुसँगको तुलना विशेष सार्थक छ। र कसरी सुझाउँछ त्यो भन्न मैले बुडरको कुरा ल्याउनुपर्छ। त्यही बुडर पुग्न निम्ति मैले यो यात्राको तितो मिठो वर्णन गरिरहनु परेको छ। लखनऊको रेलवे प्लेटफर्म साह्रै आकर्षक छ। टाढाबाट हेर्दा प्लेटफर्मको बाहिरी रूप मस्जिद जस्तै देखिन्छ। लखनऊबाट रेल छुटेपछि हाम्रो डफा झण्डै मध्यरातमा मैलानी जङ्क्सन पुग्यो। रातभर चिसो सिरेटो चलिरह्यो प्लेटफर्ममा। मिरमिरे अघि हामीले गाडी पक्र्यौं गौरीफन्टाको निम्ति। सायद लोकल ट्रेन थियो त्यो। घेरादार सुरुवाल, कुर्था र दुपट्टा ओढेका स्वास्नी मानिसहरू नाकेश्वरमा थरीथरीका फिल्मी गीत गाउँदै माग्न आउन थाले। घरिघरि पुलिसलाई देख्दा ओर्ली टोपल्थे। फेरि कुन सड्का चढ्थे थाहा छैन, तर नाकेश्वरमा गाइएका हिन्दी फिल्मी गीतले भने मेरो तन्द्रालाई बारम्बार चुडाइरहेको थियो। यी स्वास्नी मानिसहरू नेपाली चिन्न र ठग्न पोख्त रहेछन्। हाम्रो डिब्बामा चढेपछि मौरी चाका वरिपरि घुमे चाहिँ घुमिरहे। घुमि मात्र रहेनन्, नाकेश्वरमा मिथ्या प्रशंसाका फूलझडी छाड्न थाले। राजा साहब, रानी साहब, आप लोगों को हमारी उम्र लगे। हजुरका दरबार से कोई खाली हाथ न लौटे न लौटेगा। बुलंदी पर है आपका किस्मत। राजे महाराजे से बड़े हैं आप। आपकी दुनिया गुलजार रहे। यस्तै के हो के बुबाले 10 रुपियाँको नम्बरी दिनुभएपछि फेरि नाकेश्वरमा गाउन थाले। जुमे होती राजा बेली चमेलिया, महक रहती राजा तोरे बंगले पर। यस्तै अनेकौं रमाइला तमासाहरू सुन्दै हेर्दै बुझ्दै हामी गौरीफन्टा पुग्यौं। धनगढ़ी पुगेपछि बुबाका धेरै चिनारीहरू भेटिँदै गए। बुबाका धाक धक्कु र रबाफबाट अबाक बनेका उनीहरू बुबाको कायापलटबाट चकित थिए होलान्। घडीमा एक दिन बास बसेपछि उकाली ओह्राली गर्दै पैदलै हामी बुडरतिर लाग्यौँ। यसरी पहाड उक्लन ओर्लन हाम्रो निम्ति एउटा ठूलो नौलो अनुभूति थियो। म घरिघरि पैदलै हिँड्थेँ, घरि नोकरको पिठ्यौँमा। बीचबीचमा चौतारीमा बिसार हिँडिसकेको बाटोलाई हेर्दा अहो कति हिँडिस जस्तो लाग्ने। शरीर पसिनाले भिजेर आफू लत्रक्क गलेको बेला चौतारीमा चलेको मन्द वायुको पङ्खाले शरीर मात्र होइन आत्मा समेत हलुङ्गो पार्थ्यो। राता र फिक्का गुलाफी गुराँसले जङ्गल रङ्गिएको थियो। यसरी चौतारीमा विश्राम लिएको बेला बुबालाई कहिलेकाहीँ झपक्क आँखा लाग्थ्यो। आमा मेरो हात पक्री अलिक पर गएर रातामे गुराँसको जङ्गलतिर हेरी मधुरो स्वरमा गुनगुनाउँथिन्। त्यस गुनगुनको शब्दमा बुझ्दिन थिएँ, तथापि मिठो लय र मधुर आवाज भनी मस्तिष्कमा घेरिएका छन्। अहिले पनि स्मृतिको टेप खोलेर सुन्ने गर्छु। घाँटीमा घन्टी झुन्ड्याएर टिङ्लिङ 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 बजाउँदै पिठ्यौमा भारी बोकेर भेडा चाङ्राका बथान लगातार आइरहेका थिए। बीचबीचका तिनका धनीहरू कुम्ला झोला र अरू हल्का फुल्का सामान बोकेर हातमा लौरो लिई हिँडिरहेका थिए। टिङ्लिङ टिङ्लिङको एकनास आवाजले वातावरणलाई निद्रा आउने किसिमको मिठो बाजाको कोक्रोमा हल्लाइरहेको थियो। मैले सोधेँ, बुबा यी भेडा बाख्राका ताती कहाँबाट आएका? हिउँदमा माथि लेकमा हिउँ पर्छ, हरियो परियो केही हुँदैन र यी बाख्रा दनीहरू तल तराईतिर झर्छन्। अब हिउँद बित्न लाग्यो, फेरि आफ्ना बासतिर लागिरहेछन्। यस्तो बसेसर्ने जिन्दगी पनि हुँदो रहेछ। मलाई आश्चर्य लाग्यो तर एक प्रकारको रमाइलो पनि लाग्यो। एकै ठाउँमा ढुङ्गा जस्तै अडिएर बस्नुभन्दा चरा जस्तै यहाँ त्यहाँ उड्नु रमाइलो हुन र मलाई लाग्थ्यो। हामी क्रमशः खानी खोला, सहजपुर इत्यादि ठाउँ बास बसेको सम्झना अहिले पनि ताजै छ। बुबा भन्नुहुन्थ्यो अब बुडर टाढा छैन। हामी झन् उत्साहित बनेर अघि बढ्थ्यौँ। बीचबीचमा देखा पर्ने केराका खम्बाहरू, अमिला र उखुका बोटहरू र रुखमा बेरिएका फुलेका बाह्रमासे बेगेनबेलीले मानिसको बस्ती भएको सूचना दिन्थे। जुन गाउँ पार गर्दा पनि गाउँलेहरूले झम्मा हामीलाई हेर्थे। हामी उनीहरूको निम्ति दर्शनीय वस्तु थियौँ, नहेरी नहुने। बुबाका चिनारोहरू आमा बुबालाई दर्शन गर्न र स्वस्ति गर्न थाल्दथे। बुडर आइपुग्यौँ हामी। सुनौला ऐँसेलुले लटरम्म भएका काँडेदार झाडीहरूले स्वागत गरे हामीलाई। ऐँसेलु रत्न पार्कमा डोकेहरूले बेचेको देखेकी थिए। यहाँ आफ्नै बुबाको घर वरपर फलेको देखेँ। कति ठूलो एडभेन्चर थियो मेरो निम्ति। बुढा हजुरबुबा, ठुली फुज्यू, तिनको टुरो फुचे छोरो र एउटा नोकर, यति नै थिए त्यहाँ। यसो त ठुलोबुबा पनि छन् रे, गोर्खा आर्मीका रिटायर्ड मेजर, तर उतै देशीकी छोरी बिहे गरी देहरादुनमा स्थायी बसोबास गरेपछि फर्केर पनि यता आएका छैनन् रे। अब त उनलाई घरका मानिसहरू दन्त्यकथाका पात्रलाई झैँ यताकता मात्र सम्झिँदा रहेछन्। सानी फुजूको बिहेबारी चाहिँ काठमाडौँमा भएकोले हामीसित सबभन्दा नजिककै चाहिँ तिनी नै थिइन्। यता आउने बेला पनि तिनको सँगै आउने कुरा थियो, तर फेरि काखको बच्चा सानै भएकोले पछि नआउने भएन। हाम्रो डफा घरमा पुगेपछि त्यहाँ विचित्रको चहल पहल भयो। गाउँघरका सबै झुम्मा भए। बुबाको रवाफिलो व्यक्तित्व, नोकर चाकर, माल सामान, विपन्न गाउँलेको निम्ति हेर्नलाई मात्र भए पनि अलिबाबाको ढुकुटी जस्तै भयो। बुबा आमाको दर्शन गर्दा हजुरबुबा र ठुली भुजुको आँखाबाट हर्षाश्रुका धारा छुटे। बुबा यसरी परिवार सहित भेट गर्न आउनुहोला भने उहाँहरूले सपनामा पनि सोच्नु भएको रहेनछ। काठमाडौँकी सम्पन्न नन्दमाथि आमाको अति माया थियो। झन् विधवा नन्द र टुरो भानिजमाथि त बुढर बसुन्जेल अटुट स्नेह वर्षा भइरह्यो। पछि लखनऊ भएर काठमाडौँ फर्काँदा आमाको जोडले नै टुरो भानिजलाई लखनऊको स्कुलमा हालेर बुबा हामीलाई लिए काठमाडौँ फर्काउनु भएको थियो। काठमाडौँको त्यो डङडङ्ती दरबारमा बस्ने मलाई यहाँको रातो माटोका गाह्रो र ढुङ्गाको छानो भएका सासाना घरहरू ज्यादै रहर लाग्दा लागे। कहिलेकाहीँ आमाले परिकथा भन्दा उनीहरू बस्ने घरको नाकनक्सा मैले यस्तै कल्पना गरेकी थिएँ। यहाँ त्यस्तै घरमा बस्न पाउँदा म त्यसै त्यसै रमाएकी थिएँ। ठुली फुजूको छोरो मभन्दा केही ठुलो नै थियो। हामी एकअर्कासित ज्यादै घुलमिल भयौँ। दिनभरि ऐसुरी टिप्न जान्थ्यौँ। घरकै छेउछाउबाट काफल पाक्यो भन्दै काफल पाक्यो चराले काफल खान निम्ता दिइरहन्थे। हामी नजिक नजिकका जङ्गलमा जान्थ्यौँ। डाँडामा शिवजीको एउटा सानो काठको मन्दिर पनि थियो। त्यो मन्दिरभन्दा त्यहाँ भएको ठूलो बुट्टादार घन्टी मलाई खुबै राम्रो लाग्थ्यो। म जाँदा घन्टी बजाउने गर्थेँ। मलाई त्यो मन्दिर हद मन परेको कारण थियो। त्यो मन्दिरमा कुनै पुजारी थिएन, तसर्थ मन्दिरभित्र पस्न कुनै रोकटोक पनि थिएन। एक दिन हामीले ठुली फुजू र आमालाई पनि मन्दिर देखाउन ल्यायौँ। मन्दिरको जन्मबारे ठुली फुजू भन्दै थिइन्, एकजना महात्मा निकै दिन धुनी जगाएर यहाँ बसे। गाउँलेहरूले नै दही दुध फलफुल लिने गर्थे। अलिअलि चन्दा उठाई उनीहरूले यो मन्दिरको स्थापना गरे। शिवरात्रिका दिन बडो धुमधामसँग शिवलिङ्ग प्रतिष्ठापन गरे। धेरै दिनसम्म भजन कीर्तन भइरह्यो। महात्माका वचन प्रवचन सुनिरहँ जस्ता हुन्थे। एक दिन एक बिहानै गाउँमा खैलाबेला मच्चियो। ती महात्मा ऊ त्यो भीरमुनि मृत अवस्थामा भेटिए। ठुली फुजूले मन्दिर पछितिरको ठुलो भीरतिर देखाउँदै कुरा टुङ्ग्याइन्। आमाले राम 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 भन्दै जिब्रो काटिन्। फुजू भन्दै थिइन्, पछिसम्म पनि थाहा भएन आफैले हाम फाले अथवा कसैले मारेर फाले, तर महात्मा जस्तो प्राणीलाई मार्न सक्ने पो को होला र होइन र बाउजू? खोइ के भनिसक्नु छ र महारानी, बाहिरबाट दुरुस्त देखिने मानिसभित्र के हुन्छ भन्न सकिन्न। त्यत्रो भीरबाट खसेर मर्नलाई त लेखन त नै भन्नु पर्ला नि, होइन? फुजूले भन्नुभयो, भाउजू लेखन त भन्ने पनि एउटा न्यु मात्र हो। मेरो छोरोको बुबा पहिले पहिले वायु चढेर उपद्रव गर्थे, पछि पछि रक्सी बेसकरी खाएर मनपरी गर्न थाले। रात दिन रक्सीमा चुल्लोमा डुब्दा डुबै मुटु फुटेर गए। लेखफर्साका सबै भन्थे, कार्की काजीले जानाजान ज्यान फाले, कति सम्झाउँथे कति पटक्कै नसुन्ने। अब यसरी मर्नु पनि लेखन त हो त, निरुत्तर बने नामा। म त्यो डरलाग्दो भिर हेर्दथेँ। तल हेर्दा मन च्यौच्यौ हुने भिर पहरा मैले यहीँ देखेँ। गोदावरीबाट बुढर आउने बाटोको देखेको बाँदर भिर म त कहिले पनि बिर्सन्न। त्यति ठुलो भिर मैले अर्को देखाएको छैन। सधैँ साँझ पक्क गाउँभरिका मानिस आँगनमा थुप्रिन्थे। सबै बुबाका गफमा कति लिनुहुन्थ्यो भने मानव कुनै स्वयं घोषित भगवान्का प्रवचन सुनिरहेका छन्। बुबालाई एउटा कुरा भगवान्ले मन फुकाएर दिए जे लाग्छ, बाघ चातुर्य। यसकै काँडबाट त आमाका मातापितालाई ठहरै पारी सुनकेसरी रानीलाई जे आमालाई हात पारेका थिए बुबाले। आफ्ना सारा पाखण्डका बावजुद आध्यात्मिक रीतिनीतिका कुरामा समेत बुबालाई कसैले जित्न सक्दैनन्। यसर्थमा बडो पोख्त जादुगर हुनुहुन्छ बुबा। जतिखेर जसलाई चाहे पनि उठाउन सक्नुहुन्छ, उहाँ बसाउन सक्नुहुन्छ, दौडाउन सक्नुहुन्छ, हँसाउन सक्नुहुन्छ र रुवाउन पनि सक्नुहुन्छ। यहाँ बिहानै आँखा खोल्न नपाई कुकु कुकु भन्दै चराहरूले जगाउने गर्थे। सहर बजारमा मात्र बस्नेलाई विश्वास पनि नहोला, सोचलान् न चराले पनि कहिले जगाउँछ। तर बुडरको मेरो अनुभव हो, चराले हामीलाई जगाएका छन्। ठुली फुजूको छोरो र म वन जङ्गल डुल्न कहिले थाकेनौ। घरका छेउछाउका जङ्गल नै मेरो निम्ति आटव्य जङ्गल चरा थियो। खास जङ्गलमा चाहिँ नलग्नु भन्ने कडी कडाउ आदेश थियो सबैको। लखनऊबाट ल्याएका थरी थरी पिपी र रावडी हातभरि लिएर हामी घुम्न हिँड्थ्यौँ। त्यत्र ससाना झाडीतिरबाट तीन तारा त्रित गरेर कराइरहने रहेछ। यसैले हो सायद सिकारीलाई यसको उपस्थिति सजिलै थाहा हुने। यहाँ बसुन्जेल हामीले तित्रा, ढुकुर, हरिणको मासु खुब खायौँ। सेता पैला र प्याजी रङका सुनाखरीहरू बाँसका कापहरूमा लटरम्मा फुलेर झुमेका यहीँ देखेँ। कस्तरी फुल्थ्यो भने सारा वातावरण नै गम गम गम्किन्थ्यो। हामी जङ्गलको छेउछाउ यताउति यताउति दौडिरहेका थियौँ। सल्लाका रुखका पछाडिबाट वात्त एउटी केस खुला भएकी सर्वाङ्ग नाङ्गी स्वास्नी मान्छे देखा परे। म चिच्याउँदै दौडन थालेँ। फुजूको छोराले दौडदा दौडदै मलाई ट्याप्प समायो र एकै सासमा स्यास्या गर्दै भन्यो, नडराउ, त्यो पातर्नी हो, बौलाही पातर्नी, त्यसले केही पनि गर्दिन, हिँडी मात्र रहन्छ। पातर्नी, नौलो शब्द सोएँ मैले। यो पातर्नी किचकनी त होइन। ऊ फ्याङ्ल्याङ फ्याङ्ल्याङ हिँड्दै अलि टाढा पुगिसकेकी थिए, तर ऊ किचकनी त अवश्य होइन। न त उसका पाइला उल्टा थिए, न उसको ढाड वाङ्ग थियो। पातर्नी के हो, किचकनी त होइन नि, मैले बिस्तारै सोधेँ। अह, किचकनी होइन, आमाले मर्जी भए पातर्नी हो रे। अब अझ अनौठो मान्दै उसको हात हल्लाएर सोधेँ, के हो त उसो भए पातर्नी भने भन न। थाहा छैन, पातर्नी चाहिँ त्यो हो, आमाले झुटो बोलिभएको छन्। खोइ, शरीरलाई पातले ढाकेकी पनि छैन, त्यसले किन पातर्नी भन्या त। मेरो झर्को झर्को र आफूले दिन नसकेको जवाफ लुरुक्क परेर ऊ लुरु लुरु हिँड्न थाल्यो। त्यो दिनको हाम्रो घुम्ने कार्यक्रम त्यसै स्थगित भयो। हामी सरासर घरतिर लाग्यौँ। घर फर्काउँदा आफ्नो आँगनमा धुमधामको नाच जमेको रहेछ। यी नाच्ने स्वास्नी मानिस को हुन्? मेरो कानैको छेउमा ओठल्याएर उसले भन्यो, बदिनी हुन्। बदिनी, फेरि अर्को नयाँ शब्द सुने मैले। दुईजना बदिनीहरू शरीर भाँची भाँची नाचिरहेका थिए। बेला बेलामा बुबाका गाला पनि सुमसुमाउन पुग्थे। हजुरबुबामाथि बार्दलीबाट खोक्दै कफ थुक्दै हेरिरहनु भएको थियो। बुबा हुक्काको नलीबाट हुक्का गुडगुडाउँदै नाचको आनन्द उठाइरहनु भएको थियो। वरिपरि गाउँलेहरू झुम्बिएका थिए। आमा र फुजीलाई भने देखिन, दौडदै कोठामा गए। कोठाको झ्यालबाट अरूले नदेख्ने गरी उनीहरू बदिनीको नाच हेरिरहेका थिए। धेरै बेर नाच भइरह्यो। बुबाले रुपियाँ पैसा दिनुभयो, त्यति मात्र होइन आमासँग दुईटा धोती मगाएर त्यो पनि दिनुभयो। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनेको वाचन डाक्टर बानेरागिरीको उपन्यास निर्बन्धको वाचन हो। निर्बन्धको तेस्रो श्रृङ्खलाको वाचन सँगसँगै अब आजको लागि श्रुति सम्वेगको समय सकिएको छ। तपाईँ हामीलाई पत्राचार गर्न चाहनुहुन्छ भने हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्कको प्रस्तुति, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। इमेल गर्नका लागि हाम्रो इमेल ठेगाना ssrutiI shruti@unn.com.np रहेको छ। हवस् त, अर्को साता आजकै दिन आजकै समयमा निर्बन्धको चौथो श्रृङ्खलाको वाचन लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा हामी केही कथाहरू लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी उदय घिमिरे, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म प्रस्तुता अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।